मैं एक और फैमिली के साथ मौजूद हूँ, मुतासरा फैमिली है। इनके वालिद का नाम सलमान अली है, उनकी अहलिया मेरे साथ मौजूद है और उनके बेटे मेरे साथ मौजूद हैं। क्या वाक्या पेश आया था?
बात यह हुआ कि सुबह वालिद साहब यहाँ से निकल गया तो वो चले गया मंडी, वो उधर हाँ जी रजागंज जी, वो फ्रूट लाने के लिए, कि उनका काम था फ्रूट लाना, दूध बेचता था। तो वो जब उधर गया, हमें तो नहीं पता था, हमें 8:30 बजे मिल गया, करीबन 9 बजे तक फिर खबर मिला कि उधर फायरिंग हुआ। तो अचानक मैंने बाहर निकला, उसी वक्त मेरा छोटा भाई है वो जो बाहर गया भी, तो वो पेटी निकाल रहा था। उसी वक्त मुझे खबर मिला कि मैं बाहर चला गया। हमारा एक दोस्त है, उसका इधर टेलर का काम करता, तो उसने मुझे रास्ते में पकड़ लिया और पकड़ के वो चला, हम उधर चले गए बीएमसी। तो वह अचानक मैं जब उधर चला गया शोर हाथ साथ में, तो मुझे पता चला कि मैंने देखा उधर। जब मैंने देखा मुझे तो यकीन नहीं आ रहा था, डेड बॉडीज पड़ी हुई थी, तो पड़े हुए थे, तो मुझे यकीन बिल्कुल नहीं आ रहा था कि मेरे अब्बू भी शामिल थे इसमें। मैं मुझे बिल्कुल शॉक लगी और मैंने उसकी सर से तो मुझे नहीं पहचाना, मुझे उसकी चेहरा देखा तो मुझे पहचान नहीं आया।
क्यों?
क्योंकि उसमें पट्टी लगा हुआ था, उसमें गोली लगा था, सारे हाँ वो सारे सब लगे थे, तो मुझे नहीं पता, लेकिन मैं उसको नहीं पहचाना। तो सिर्फ उससे ये जो कहा उससे और उसके हाथ में ये मैंने उसको मुझे पहचान लिया कि ये मेरा वालिद है। तो फिर भी मुझे यकीन नहीं हुआ, जब तक मुझे यकीन तो नहीं हुआ था, पूरा दिन मुझे यकीन नहीं हुआ था, जब तक कि हम इधर बारगा पहुंच गए। तो उसकी मुझे ऐसे महसूस हो रहा था कि मैंने किसी और को पकड़ा हुआ, मेरे वालिद तो ऐसे कैसा हो सकता है मेरे वालिद के साथ। तो जब तक मुबारक नहीं पहुँचे थे तो मुझे यकीन नहीं हुआ था, जब बारगा पहुँच गए तो लोग उसको हमारा जो वहाँ जो कौमी वो है वो आ गए, तो उसको मतलब रसूल वगैरह करने के लिए। तो वो जब आ गए तो मुझे यकीन हुआ कि हाँ मैंने गलत तो नहीं पकड़ा उसको, ये हुआ सारा।
कितने लोग और उस दिन मारे गए?
उस दिन तो 7 लोग मारे गए।
ये वाक्या कैसे हुआ था, मतलब एक तो बस का वाक्या हुआ है हजारगंजी में,
यही हजारगंजी में यही हुआ था,
यही वाले इसी वाक्य में इनका भी
हुआ। इसमें ये हुआ था कि 5 लोग सुबह उसी वक्त मारे गए थे।
हाँ बिल्कुल।
उसके बाद 2 बंदे बाद में लाए,
बाद में मारे,
7 बंदे तो उसी दिन का था,
उसी दिन का था। ये पूछती है अपने वालिद साहब का कि कहाँ चले गए,
ये तो उसको समझ भी नहीं आया हुआ क्या,
क्या बदलाव आ गया, अब जिंदगी कैसे गुजरेगी?
मुझे जमन कफ्ता अच्छी एहसास ने जिंदगी अच्छी तहरीर कर रहा है, जिंदगी अच्छी रखा है। गहरी जिंदगी मुझे तो अभी कुछ अधूरा महसूस हो रहा
है,
सारे हैं मुझे सारे दुनिया अभी जैसे रात जैसे लगता है, और सारे जो चाहे जहाँ हम रहते हैं ये जैसे लगता है मुझे कहा रहे सारे, ये सारे सब कुछ मुझे मुझे मतलब नींद नहीं आ रही, जब से वो चला गया मुझे नींद नहीं आ रही। अब तो बस यही है जिंदगी, जब जिंदगी की जो सरपरस्त है जो जिंदगी को संभालने वाला है वो चला गया तो जिंदगी खामखा अधूरा हो सकता है, तो उसमें जिंदगी वो जो हॉप है जो उम्मीद है हमारी जिंदगी में वो चला जाता।
ये सवाल मैंने बाकी बहुत सारे फैमिली से भी पूछा है, मैं तुमसे भी ये सवाल
पूछूंगा, वही तो सरपरस्त था हमारे फैमिली का, वो है हमारे फैमिली का, तो अब वो चला गया तो हमारी जिंदगी की मुश्किल हो गई।
और सबसे अच्छी बात बताएं तुम्हारे वालिद की, जो वो जो उनको याद है, जो लास्ट कोई बात की है उन्होंने उनसे।
मेरे को
اشتركوا في القناة وشاركوا 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 في القنا خوش نرست رفت که متقبل قانوش نمی آید زندگی به بهتر تر تر می دانی فکر دنیا امید بود دیگه
کره ایسی امید دیتا بھی پھر اب دیکھو زندگی کا اب جب آپ ایک فیملی بناتے تو آپ پورا عمر ایک اس اپنی فیملی کے لیے آپ جو جہد کرتے ہیں جب تک کہ آپ جو بچے ہیں ان کو آپ سنبھالتے ہیں تو ایک ٹائم آ جاتا ہے آپ کو جو آپ کی زندگی کی بوجھ کم ہو جاتی ہے آپ کو پھر زندگی کی مزہ کرنا
آپ کا ٹائم آتا ہے جب انسان
اب اس کا ٹائم نہیں ہوتا ہے اس کی زندگی اب اس نے اپنے بیٹے جتنے بیٹے ان کی شادی دیکھنے پر لیکن وہ چلے گئے یہ شادی نہیں دیکھ پا تو اس کا بس یہی امید تھا کہ اپنے بچے کو سنبھال کے ان کے لیے میں کہہ رہی کہ بس یہ تو گھر جو ہے یہ کرائے پہ ہمارا تو گھر کوئی بھی نہیں ہے
اب کیسے گزارا
ہو وہی ہوگا کہ دیکھتے ہیں امید اللہ پہ دیکھتے ہیں کہ کیا ہوگا آگے
آپ ماشاء اللہ جوان ہو مطلب اب کس طرح سے محسوس کرتے ہیں علاقے سے نکلنے میں ڈر لگتا ہے کہیں آنے جانے میں پریشانی ہے کوئی کمائی کا پھر ذریعہ نہیں ہوتا ہوگا ظاہری بات ہے جب کوئی علاقے سے نہیں نکل سکتا تو اتنا مسئلے مسائل ہوتے ہیں ایک نوجوان ہونے کی حیثیت سے حالات کو کس نظر سے دیکھتے ہیں
حالات تو بالکل ادھر بہت معنی کنندہ ہے کیونکہ ہمیں اب اس واقعے کے بعد اب کل رات ادھر ایک ڈاکٹر کو مارے ڈینٹس ڈاکٹر کو انہوں نے محلے میں مارے گئے
یہی محلے میں
ہاں جی اور اس کے ایک رات پہلے ایک بندے کو اس کی موٹر سائیکل کی وجہ سے مارا تو یہ حالت ہے اب 9 بجے 8 بجے کے بعد ہم باہر نہیں نکال سکتے میرے دوست ہے ادھر اس کا دکان ہے الیکٹرک کام کرتے ہیں وہ کہتے ہیں یار مجھے تو ڈر لگتا ہے 8 بجے یا اذان کے بعد میں ادھر دکان میں کام تو نہیں کر سکتا مجھے ڈر لگتا ہے کہ مجھے نہیں مارے یہ حالت یہاں کی تو اب بندے کوئی کام کے لیے بازار تو نہیں جا سکتے آپ کو پتہ ہے راستے میں مارتے ہیں ٹیکسی والے کو مارتے ہیں سبزی والے کو لاسٹ ایئر بھی مارا وہ بندہ ایک ہے ابھی شاید آپ ان کی ملاقات بھی کیا ہوگا لاسٹ ایئر اس کی پاؤں میں گولی لگی تو ابھی اس سال اس نے زندگی چھوڑ دی اور اس کی ہے ابھی دیکھو ادھر بروری میں تو بروری میں سارے پاکستان کے ہی حال ابھی تو پانی نہیں مل رہا بروری میں پانی بند ہے کل ہماری ساتواں دن ہے تو لوگ آئیں گے تو ہم کیا کریں گے پانی کے بغیر
پانی بھی نہیں آتا
ٹینکی بھی نہیں آتا ویسے تو برما کی کوئی وہ تو کوئی برما کی کوئی وہ نہیں ہے مطلب پانی نہیں آئے برما سے لیکن اس کے علاوہ ٹینکی والے جو واٹر سپلائی ٹینکی وہ بھی نہیں آ رہا ہے وہ بھی کہتے ہیں کہ ہمیں پانی نہیں مل رہا
کیسے سامانوں کے گھر کرائے پہ چھوٹے چھوٹے بہن بھائی ہیں باپ چلا گیا ہے ماں بیچاری بیمار ہو گئی کیسے سامانو نوکری کر نہیں سکتے اس علاقے سے باہر جا نہیں سکتے 8 بجے تک یہاں پہ سب بند ہو کے اپنے گھروں میں بیٹھ جاتے کیسے کرو گے
ہم بھی یہی پریشانی ہے یہی ہماری پریشانی ہے کہ ہم کیسے گزاریں گے آئندہ گھر کیسے بسائیں گے
ناظرین آپ نے سلمان علی کے بیٹے کی گفتگو سنی ان کی اہلیہ بھی میرے ساتھ موجود ہیں اور ان کی چھوٹی سی بیٹی بھی میرے ساتھ موجود ہے اس کو کچھ سمجھ نہیں آ رہا کہ یہ کیا ہو رہا ہے میں یہاں کیوں آئی ہوں یہ کیمرہ کیا چیز ہے اور اس کے بھائی اور اس کی والدہ کیا باتیں کر رہے ہیں اس کو اس چیز کا احساس نہیں ہے کیونکہ وہ ابھی ناسمجھ ہے لیکن یہاں پر سلمان کے بیٹے نے جو ایک پوائنٹ اٹھایا ہے وہ میں سمجھتی ہوں کہ اس پہ سوچنے کا وقت ہے کہ اس کا گھر چونکہ اس کے والد صاحب جو تھے وہ سبزی اور فروٹ فروش تھے تو وہ بیچارے ایک بے ضرر سے انسان تھے انہوں نے کسی کا کچھ نہیں بگاڑا تھا سلمان کے بیٹے نے مجھے یہاں پر یہ بھی ایک بات بتائی کہ اسی کا اگلی گلی میں ایک اور دوست ہے تو وہ ایک چھوٹی سی دکان ہے تو وہ یہ کہتا ہے کہ 8 بجے کے بعد اس کو ڈر لگتا ہے کہ کوئی اس کو مار کر نہ چلا جائے اور اس کا کہنا ہے کہ وہ مرنا نہیں چاہتا علاقے میں پانی نہیں آتا کوئی ٹینکی بھی لے کر نہیں آتا گھر ان کا بیچاروں کا کرائے پر ہے باپ بیچارے جو تھے وہ کچھ تھوڑا بہت کما کر لاتے تھے چھوٹے چھوٹے بہن بھائی ہیں بیمار ماں ہے تو اب آپ یہ بات صرف محسوس کریں کہ ایک نوجوان لڑکا جو ماشاءاللہ اپنی فیملی کا سہارا بن سکتا ہے لیکن اس وقت حالات یہ ہو گئے ہیں کہ وہ کچھ بھی نہیں کر سکتا, کیونکہ میں سمجھ سکتی ہوں کہ جس وقت بھی وہ گھر سے باہر قدم نکالے گا تو اس کی ماں سولی پر لٹک جائے گی اور وہ مسلسل سوچتی رہے گی کہ آیا میرا بیٹا واپس آئے گا کہ نہیں آئے گا. ہزارہ ٹاؤن کے تھوڑے سے پہاڑی حصے میں موجود ہیں, انتہائی پسماندہ علاقہ ہے. اس وقت میرے ساتھ چھوٹا سا لطیف بیٹھا ہے جس نے اپنے والد صاحب کی تصویر اپنے ہاتھ میں لی ہوئی ہے. اس کے والد صاحب کا نام عرضی حسین ہے. ناظرین, عرضی حسین کے باقی اہل خانہ بھی جمع ہو گئے ہیں, وہ بھی میرے گرد آ کر بیٹھ گئے ہیں, کیونکہ کسی بھی میڈیا ہاؤس کا ان کے گھر تک آنا یہ ایک بڑی انہونی سی بات ہے. اس وجہ سے تمام اہل خانہ میں جس جس کے گھر میں جاتی ہوں وہ میرے ارد گرد جمع ہو جاتے ہیں, کیونکہ کوئی بھی پاکستان کا بڑا میڈیا ہاؤس میرا نہیں خیال ہے کہ ابھی تک ان کے گھروں تک آیا ہے. تو ان کے لیے بڑی ایک انہونی سی بات ہے اور وہ محسوس کرتے ہیں کہ شاید ان کی زبان یا ان کی آواز جو ہے وہ اب دنیا سن سکے گی اور ان کے مسئلے کو اجاگر کرنے میں میرا یا میرے چینل کا کوئی رول ہوگا. میں دعا ہی کر سکتی ہوں کہ کاش ارباب اختیار یہ پروگرام دیکھیں اور ان کو احساس ہو کہ یہ غریب لوگ کس طریقے سے زندگی گزار رہے ہیں. ان کے گھروں تک آنا اتنا مشکل کام ہے, زندگی یہاں پہ بہت کٹھن ہے, بہت مشکل ہے. مجھے تھوڑا سا آپ یہ بتائیں کہ عزیز حسین کے ساتھ کیا واقعہ پیش آیا تھا. یہ وہی واقعہ ہے جس کے اندر یہ سب صبح میں نکلے ہیں علاقے میں اور وہاں پر مار دیا گیا ہے.
یہ
ہزار گنجی کا,
یہ ہزار گنجی سبزی لینے کے لیے گیا تھا. یہ جب ان کے گھر والے بولتے ان کو بس, یہ جب صبح گھر سے نکلا تھا تو یہ تو چھوٹا بچے, ان کو تو نہیں پتہ ہے. وہ سبزی لے کے آئے تو بولتے بس سے اتار کر ان کو رحمی سے مار دیا گیا. تو ان کا بھی چھوٹا بچے, اس کے سب سے بڑا بیٹا یہ.
آپ کس طرح سے مطلب گھر کو کیسے چلائیں گے؟
گھر کو ابھی ان کو کوئی کمانے والا نہیں, یہ سارے بیٹی ہے. ان کو دو چھوٹا بیٹی اور بڑا بیٹی ہے, تو ان کو گھر کو چلانے والا اور کوئی بھی نہیں. ابھی لوگ زندگی کیسے گزاریں گے؟ اللہ کو پتہ ہے.
بیٹی سے پوچھیں کہ اب زندگی گزارنے کے بارے میں اس نے کیا سوچا ہے, کس طریقے سے اتنے, کیونکہ اس کے بھائی تو بہت چھوٹے چھوٹے ہیں, لطیف سے بہت چھوٹا سا, اس کو تو پتہ ہی نہیں ہے, سمجھ ہی نہیں آ رہا. مطلب بیٹیاں ماشاءاللہ جوان ہیں, اب مطلب ماں بھی بیچاری, مجھے نہیں محسوس ہو رہا کہ ان کو کچھ سمجھ آ رہا ہے. تو اب کس طریقے سے, مطلب کیا محلے والوں نے مدد شروع کی ہے, کیا کر رہا ہے کوئی ننیال, کوئی دھدیال, کوئی مدد کر رہا ہے ان کی؟
ان کا ادھر بڑھتے ادھر ہم کو کوئی نہیں ہے, بڑھتے صرف وہی ہم لوگ ابو تو نہ بڑا بھائی کوئی بھی نہیں. اور ابھی ہم لوگ ہمارا جو سب سے مطلب بڑا بھائی وہ یہ 10-12 سال کا ہے, اور نہ ہم کو کوئی رشتہ دار ادھر ہے نہ کوئی مدد کرنے والا ہے اللہ کے سوا. بڑھتے ہوئے صرف ہمارا ابو تو اور اللہ کے سوا ہم لوگ پاس کوئی نہیں ہے.
اب آپ نے اس سے پوچھو کہ اب یہ کام کرنے کا سوچے گی, یہ جائے گی گھر سے باہر؟
گاڑی بھرے کو کام مر کر دو فکر کر دے آل بھائی زندگی دے دیگر چکو نے بھرے برادہ کی رضا سکتے ہو کار بلد
نا ماسی ہاں سر کجا کریں
یہ بولتے ہیں ہم ایک عورت ہے ہم گھر سے کدھر نکل سکتے ہیں.
کوئی پیغام دینا چاہے گی زیادتی کے بارے میں؟
کوئی چیز نہیں لگے کہ پیغام میغام دے دینی بڑے
کسای کسی نه بازار تونیش نه پیغام میگم بده.
پر اون چی میگه؟ امی از دستم نتونم کنم مکشم دیا. امی از چیش میگم دیگه ولی کربه چیز که من دارم مردم هستی دشمن ندیدم. ولی کربه چی نادر کسات امیار میگم.
لیکن که ماری یه ریکوست جو یه غریبو که جو اسم کیا کسور ام لوگو که گورنمنت سے ریکوست جو ان کو زد زد بھی تائی کر جائے جو برحمی سنگھ کو مار دے گیا
سب کہاں ہیں
یہ سب دیگر کھاکا مکا کو بک جائے
کھاکا ہر کھاکولا
ان کے چاہے ایک اچھان کھاکا در ہے ان کے ایک چاچا ہے وہ بھی کابل میں افغانستان میں ادھر نہیں ہے ادھر ان کا کوئی رشتہ دار نہیں ہے دوسرے ایک خدا ہے ان کا کوئی چاچا یا مامو یا کیا کوئی نہیں ادھر ان کا بس یہ لوگ ابھی ہم بکتے ہم لوگ اکیلا رہ گیا
ناظرین آپ نے عرضی حسین اور ننے لطیف کی اہل خانہ کی گفتگو سنی عرضی حسین کے ساتھ کیا ہوا وہ بھی وہی ہزار گنجی کا علاقہ ہے میں وہ آپ کو دکھانے کی کوشش کروں گی کہ کون سا علاقہ ہے لیکن ایک چیز جو مجھے سمجھ نہیں آ رہی کہ اگر اس طریقے سے اس کمیونٹی کے سارے مرد حضرات کو ٹارگٹ کر دیا جائے گا اسی طریقے سے اگر وہ ذریعہ معاش کے لیے گھر سے باہر نکلیں گے اور ان کو ختم کر دیا جائے گا تو یہ جوان بچیاں بہنیں بیٹیاں اور مائیں جو پیچھے رہ جاتی ہیں یہ کس طریقے سے زندگی گزاریں گی اگر ہم افغانستان کی سچویشن کی طرف جائیں چند سال قبل تو انٹرنیٹ کے اوپر اکثر رینڈم میلز آتی تھیں اس کے اوپر عورتیں بیسیکلی وہ میلز کے اندر یہ میسج ہوتا تھا کہ اب چونکہ ان کے سر پر کوئی مرد کمانے والا نہیں ہے اور ان کے لیے گھروں سے باہر نکلنا بالکل دشوار ہے تو ان کے پاس کھانے کو اب ایک دانہ نہیں ہوتا تھا تو وہ انتہا سے زیادہ پریشان ہوتی تھیں اور وہ بڑی ڈسٹربنگ ای میلز ہوتی تھیں لیکن آج بڑے افسوس کے ساتھ میں یہ بات یہاں مجھے کہنی پڑ رہی ہے کہ وہ تو میں نے صرف ای میلز ہی دیکھی تھی نہ جانے ان کی کیا حقیقت تھی لیکن یہ کیسز میں اپنے سامنے ڈیل کر رہی ہوں اور آپ کو بھی دکھا رہی ہوں تو اب یہ بچیاں نہ جن کے سروں پر اب باپ نہیں رہے وہ اپنا گزر بسر کس طریقے سے کریں گی جس کو دیکھو نکلتا ہے اپنی گلی سے اور جا کر دوسروں کو مار کر واپس اپنی گلی میں چلا جاتا ہے تو یہ مسئلہ کون سالو کرے گا اس کے لیے ہمیں سوچنے کی ضرورت ہے اس کے لیے کوئی تو آگے آئے کوئی تو خدا کا بندہ ایسا ہوگا جو شاید ان غریبوں کے مسئلوں کے بارے میں سوچے گا مزید شاید میرے پاس الفاظ نہیں ہیں میں سچویشن کی انٹینسٹی کو ناظرین آپ نہیں سمجھ سکتے کیونکہ یہ لوگ اس وقت جس آس لگا کر ہم ہمارے ساتھ یہ انٹرویو ریکارڈ کرا رہے ہیں میرے پاس کوئی جواب نہیں ہے ان کو دینے کا کیونکہ یہ حقیقت ہے کہ اگر کسی بھی کمیونٹی یا کسی بھی قوم کے سارے مردوں کو مار دیا جائے گا بے رحمی سے تو پھر آخر ان کی بچیاں کیا کریں گی یہ ایک سوال ہے جس کے بارے میں ہمیں سوچنا چاہیے
پیچھے جو ٹوٹل آٹھ بندے رہ گئے کھانا کھانے والے
کچھ صبح سے دکان میں بیٹھے کچھ بیچ پائے یہ لوگ یا کچھ بھی نہیں تو بہت چھوٹے ہیں
نہیں اس کو کیا سمجھ میں آتے صرف اس کا یہ والد صاحب والدہ نے اس کو بھیجا ہے جو جب کچھ مطلب وہ خراب ہوتے اس سے اچھا ہے یہ پتہ نہیں صبح سے 10 روپے 15 روپے کمائے تو اس سے کیا ہوتے ہیں ابھی ایک روٹی جو 20 روپے کے جو لوگ آٹھ بندے ہیں ابھی ان کو کون اس کا کیا دے گا وہ سارا صرف اس کا 2 بیٹا ہے اور سارے 5-6 جو ہے چھوٹے چھوٹے بیٹے اس کے سب سے بڑے بڑے بیٹے ان کو بھی کوئی کام نہیں آتے اس کو بھی نہیں آتے تو یہ بھی بولتے ہیں ہمیں بھی کیا کرے کدھر جائے کس سے مانگے دوسرا کا چاچا ہوتے ماموں ہوتے یا کوئی دوسرا رشتہ دار ہوتے ان کو ادھر کوئی نہیں ہے ابھی یہ گھر بھی ان کے کرایے میں ابھی آج جو ہے بولتے یہ 5 تاریخ پتہ نہیں کتنا تاریخ ہے یہ ویسن ہے جو گھر کے کرایے ہم لوگ دے رہے اس کے والد صاحب بھی بس وہی ادھر سے سامان جاتا تھا ادھر سے دکانداری کرتا تھا بس وہی ہوتا تھا جو شام کا روٹی برابر کرتا تھا اور ان کے پاس کوئی دوسرے طرح پیسہ نہیں تھا کوئی دوسرا کیا نہیں تھا جو یہ لوگ اس کے پاس پیسہ تھا ابھی وہ پیسہ خرچ کرا دوسرا یہ اپنے لیے کوئی رکشا یا کوئی وغیرہ کوئی دوسرا کاروبار بنایا اس کو اس کے پاس بھی کوئی کچھ بھی نہیں ہے اس کو یہ جو نہ والدہ ہے نہ یہ نہ کھانا کھاتے نہ کچھ پیتے بولتے ہمارا ابو تو کس کے ساتھ دشمنی تھا
نہ یہ کوئی حکومت کا بندہ تھا نہ کوئی یہ بڑا آدمی تھا اور نہ اس کو کسی سے دشمنی تھا उधर से जाके सामान लाते थे अपने बच्चों के लिए, दस एक रोटी बराबर करते थे। इसके कोई अभी लोग बोलते हैं हमारा अबू के क्या कसूर थे जो इसको मारे।
तमाम हज़ारा कम्युनिटी के लोगों को कत्ल कर दिया गया, तो वो इसी रोड के ऊपर पेश आया, तकरीबन इन्हीं पॉकेट्स के ऊपर, इसी पॉइंट के ऊपर। अब अगर आप देख रहे हैं अपने टेलीविजन स्क्रीन पर, तो ये बहुत ज़्यादा गुंजान आबाद इलाका है, तो अकल ज़रा सी दंग रह जाती है कि भाई अगर इस तरह के वाकयात इतनी ज़्यादा आबादी के अंदर और दिन दिहाड़े हो रहे हैं, तो ये एक वाकई बहुत बड़ा सवालिया निशान है हमारी सिक्योरिटी इदारों की कारकर्दगी पर कि वो क्या कर रहे हैं। डेफिनेटली इसके पीछे, जैसे कि रहमान मलिक साहब बार बार ये बात कहते हैं कि जी इसमें तीसरा हाथ है, तीसरा हाथ है, लेकिन मेरा सवाल उनसे यहाँ पर ये है कि भाई अगर आपको पता भी है तीसरा हाथ है, तो उसके मसले के हल के लिए आप क्या कर रहे हैं? तो वो उसका जवाब शायद हमें कभी ना मिले, लेकिन आप इस वक्त देख सकते हैं कि पुलिस के अफराद भी यहाँ पर मौजूद हैं, यहाँ पर मैंने एफसी भी देखी है, यहाँ पर फ़ौज भी मुझे नज़र आई है, और वो मुख्तलिफ जगह पे नाकाबंदियाँ भी कर रहे हैं, लेकिन फिर भी वाकयात तकरीबन एक हफ्ता छोड़कर या हर हफ्ते रोनुमा हो रहे हैं, और वो भी इस किस्म की आबादियों के बीचों बीच। नाज़रीन, इस वक्त आप अपने टेलीविज़न स्क्रीन्स पर देख रहे हैं कि एक गाड़ी हमारी गाड़ी के आगे ही चल रही है, उसके अंदर हज़ारा कम्युनिटी के लोग हैं, और मुझे यही बताया जा रहा है कि इसी किस्म की गाड़ियां हैं जिनके ऊपर हमले होते हैं। तो आप अंदाज़ा कर सकते हैं कि इसमें मौजूद ख़वातीन और बच्चे किस टेंशन और परेशानी का शिकार होते होंगे, क्योंकि ज़ाहरी बात है पिछले हमले भी जो हुए हैं उसके अंदर भी गाड़ियों के अंदर ख़वातीन भी मौजूद होती हैं, बाज़ दफ़ा बच्चे भी होते हैं, लेकिन फिर भी इस बात का ख्याल नहीं किया जाता और गोलियों का स्प्रे कर दिया जाता है। बहुत ज़्यादा हॉस्टाइल माहौल है, बहुत ज़्यादा तकलीफ़ देह सिचुएशन है। ह्यूमैनिटेरियन ग्राउंड्स के ऊपर भी की ही नज़र से अगर देखा जाए तो यकीनन बहुत ही बुरा हाल है। मतलब इसके ऊपर कमेंट करना शायद मेरे बस की बात नहीं, क्योंकि ये दुख से ये बात मुझे कहनी पड़ रही है कि आज हम इस नहज पर पहुंच गए हैं कि हमारे आम आने जाने के रास्ते, जो हम अपने आम शहरों में रहते हुए कभी सोचते भी नहीं है कि हम इस रास्ते से जाएं या ना जाएं, हम बड़े शहरों में हमें इस बात का एहसास ही नहीं होता, लेकिन यहाँ पर मौजूद लोग जो हैं वो इस बात का ख़ास ख्याल रखते हैं कि आया वो रास्ता इस्तेमाल किया जाए या ना किया जाए। और ख़ास तौर पर हज़ारा कम्युनिटी कोई अकेले तो आने जाने का सोच भी नहीं सकता, वो मुसलसल एक गुट्ठे की सूरत में मूव करते हैं, लेकिन फिर भी आप देख सकते हैं टेलीविजन्स पे और अखबारात की ख़बरों से अंदाज़ा लगा सकते हैं कि इस किस्म के वाक़यात रोनुमा हो रहे हैं। इस वक्त आप अपने टेलीविजन स्क्रीन्स पर जो उस्ताद जावेद हुसैन साहब की तस्वीर देख रहे हैं, ये उनकी कब्र है। और इनके साथ ही दूसरी कब्र जो है वो बलाई गुलाम रजा की है। और ये एक बस का जो वाक्या रोनुमा हुआ था, जिसमें हज़ारगंजी के ऊपर, हज़ारगंजी की जगह पर बस के काफले के ऊपर हमला किया गया था, तो ये वहाँ के उस मौके के कत्ल किए जाने वाले या मार दिए जाने वाले हजरात हैं। तो आप इस बात से अंदाज़ा कर सकते हैं कि ये काफ़ी नया विंग है इस कब्रिस्तान का, जहाँ पर लोगों को मारा गया है। अब अगर हम दूसरी कब्र पर जाते हैं तो इसके बारे में मुझे बताया जा रहा है कि ये ये 2012 की कब्र है, ये शायद सब्जी फरोश थे। और अगर हम आगे जाते हैं तो यहाँ पर भी 2012, उससे आगे हाजी नूर अली कज़लबाश की कब्र दिखाई दे रही है, वो भी 2012। एक और बेचारे की कब्र है, बहुत ही ताज़ा कब्र है, मोहम्मद मूसा के नाम से। आप अंदाज़ा कर सकते हैं कि इसको कहते हैं हॉस्टाइल जगह, हॉस्टाइल लैंड, जहाँ पर हॉस्टिलिटीज़ इस हद तक बढ़ गई हैं कि अब रिपेयर का शायद वे बैक कोई नज़र नहीं आता, या ये कह लें कि शायद धुंधला सा गया है। शहर वीरान और कब्रिस्तान आबाद होने लग जाएं तो उससे आप अंदाज़ा कर सकते हैं कि इस वक्त इलाके की क्या सूरत हाल है। आखिरी आरामगाह है लोगों की, हर इंसान ने मरकर अपने रब के पास जाना है। बहरहाल अब आपको शायद बेहतर अंदाजा होगा कि बलूचिस्तान में हो क्या रहा है। इस वक्त मेरे साथ कुछ एक साहब की अहलिया और उनकी मासूम सी छोटी सी बच्ची यहाँ पर फातिहा पढ़ रहे थे, तो चूंकि मैं यहाँ आई हूँ तो मैंने सोचा कि मैं उनसे भी थोड़ी सी बातचीत कर लूँ। क्या नाम है इसका? ये थोड़ा सा अगर आप ट्रांसलेट करके मुझे तो ये क्या नाम बता रही
है? अपना नाम क्या?
उनका
बच्चा नाम दुख्तर नाम, इनका सदीका नाम है।
सदीका नाम है। क्या वाकया इनको पूछें कि क्या वाकया पेश आया? ये हिदायत हुसैन
शहीद हज़ारगंजी के बस मिर्ज़ा ये वाले मिर्ज़ा
ईरान जो बस गए हुए थे, वापसी जो आ रहे थे, हज़ारगंजी में जो एक ब्लास्ट हुआ था बस पिलजिप के ऊपर, तो ये उसी इंसिडेंट की एक शहीद है और उसी में जो है ये शहीद हुआ है।
अब कमाने वाले का पूछें कि कोई है कमाने वाला, क्या हाल है, कैसे
नजर में खुर्बियास तमाम मौत पसंद किए चिकस बेकस बेकस मंद मो अजू कटर खातू कैसे बच्चा दर तदीन में बच्चा दर मो चिकस नजर में एक मी खंजगे दिने दिए दिए चिकस नजर में ये चिकस नहीं है में।
अच्छा, इनका है हिदायत जो शहीद है हिदायत हुसैन, इनका जो है 3 बीवियाँ हैं और लास्ट बीवी यही है कि इनके जो है 2 बच्चियाँ हैं, तो बाकी दोनों बीवों का जो है बच्चे हैं और इनका जो है कोई बच्चा नहीं है, अलबत्त सिर्फ बेटा नहीं है, सिर्फ है ये 2 बच्ची जो छोटी है, तो इनका कमाने वाला कोई भी नहीं है इनके घर में।
चलो नहीं रो, नहीं नहीं तो बच्ची रोएगी परेशान होगी। नाज़रीन, इस प्रोग्राम में मैंने इतने आंसू देखे हैं कि जिनको जमा करना हर स्टोरी का समझ नहीं आता कि किस पे आंसू बहाऊं, किस पर अफसोस करूं, क्योंकि हर एक कहानी अपनी नौइयत की एक ऐसी दास्तान है जो मरने वाले तो छोड़कर चले गए, लेकिन जो अपने पीछे छोड़कर गए हैं उनके लिए ज़िंदगी एक पहाड़ की सूरत बन गई है। ना वो जिंदों में रहते हैं, ना वो मरों में रहते हैं। जो मरने वाला है वो तो इस कब्र में अपनी आखिरी आरामगाह पर पहुँच गया, लेकिन ज़िंदा जो अपने पीछे था रहते थे उनको दर बदर कर कर चला गया। मासूम सी बच्ची हिदायत हुसैन साहब की मेरे साथ मौजूद है, उनकी बेवा भी मौजूद है, और उनका कहना है कि जब से वो दुनिया से गए हैं तो अब उनका कोई वाली वारिस नहीं है और अब समझ नहीं आता कि ज़िंदगी किस तरह गुजारे। और आज भी इतने माह गुजरने के बावजूद भी वो अपने शौहर की कब्र पर ज़ारो क़तार रो रही हैं और आती हैं फातिहा पढ़ने के लिए।
के शोहर का जो ये जो हिदायत हुसैन है, इनका नाम जो है गवर्नमेंट में जो है नहीं लिखा हुआ है कि ये शहीद हुआ है या कुछ इस तरह का कोई रिपोर्ट नहीं है। हाँ, फेरिस में इनका जो है नाम नहीं है, इसीलिए जो है कोई कंपनसेशन वगैरह की भी तवक्को नहीं है हुकूमत के साथ, मतलब कि इनका कोई कंपनसेशन किया जाए।
دنیہ دن انگوشتر پی روزہ دی دستائش پر دیئے دن اگری دی دستائش پر یہ سب گبی شد انگوشتر سے شناختہ شد
ان کا جو شناختہ ہوئے پہلے تو ان کا ہیڈ بالکل غائب تھا ہاں سر غائب تھا اور ان کا جو شناختہ ہوئے وہ ایک ان کے انگوٹی اور گڑی سے ہوئے تو حکومت بھی یہی کہہ رہا ہے کہ مطلب ان کا شناخت بالکل نہیں ہے اسی لئے تو کوئی مسئلہ بقول ان کے بیوہ کی تو مسئلہ ہے
یعنی کہ شناخت نہیں ہوئی ہے تو اس لیے وہ کمپنسیشن نہیں کر سکتے کسی بھی قسم کی۔
مرد کے مسیح زندر ہے لوگ از حکومت بائیں از حکومت بائیوں کی زن کہتے ہیں چیز مار خرچہ نہ دے چیز نہ دے لم دیو شما مخص مسلمانی کنی نا اولاتا ان بدرک مند مخص دیو کن یہ چیز خبرنا شناخت کار دے دیت میں یہ چیز دیت ثبوت دے دیت میں دیت
مادر رو خو شما از بعد بس خود چون کیسا قدی از اونا باید کی چیز کنین تو ان کی اپنے وہ جتنے بھی شناخت کارڈ کی مسئلہ وغیرہ ہے تو سب یہ ان کے پہلے بیوی کے پاس ہے۔ لازمی بات ہے جب ان کے شوہر یہ تین بیوہ ہے اور دونوں جو میں نے پہلے بھی بتایا کہ دونوں پہلے بیوؤں کا جو ہے بیٹے ہیں جو وہ خود کما سکتا ہے میرے خیال میں جو بقول ان کے ہیں تو ابھی ان کا جو ہے کوئی اور کمانے والا نہیں ہے اور سب سے بڑا مسئلہ ان کا جو چل رہا ہے وہ پیسوں کا ہے جو ان کا فائنینشیل مسئلہ ہے جو ان کے تعلیم کا اور کھانے پینے کا جو مسئلہ ہے۔
ناظرین، آج سارا دن میں ہزارہ کمیونٹی کے بہن بھائیوں کے گھروں میں گھومتی رہی اور میں ان کو کوریج دیتی رہی، ان کیسز کو اسپیشلی جو پچھلے ایک ماہ کے اندر سامنے آئے ہیں۔ اس میں ہزار گنجی کا واقعہ پیش تھا اور بہت سارے کیسز سامنے آئے، لیکن اس وقت میں دنیا کے انسانوں کی آخری آرام گاہ پر موجود ہوں اور یہ خاص طور پر ہزارہ کمیونٹی کا علاقہ ہے۔ اس وقت نہ جانے کیوں مجھے ایسا محسوس ہو رہا ہے کہ میں ایک طرح کی ایک پکنک پوائنٹ پہ آ گئی ہوں۔ معاف کیجئے گا، پکنک پوائنٹ سے میرا مطلب یہ نہیں ہے کہ یہاں کوئی ہنسی خوشی کا مقام ہے، لیکن یہاں پر لوگوں کی آمد و رفت دیکھنے سے مجھے اندازہ ہوتا ہے کہ شاید ہی اس کمیونٹی میں کوئی ایک ایسا گھر واقعی بچا ہو جس کا پیارا اس دنیا سے نہ گیا ہو، جو کہ یقیناً افسوسناک بات ہے، اور صرف اس کے گھر والے اپنے ان پیاروں کے ساتھ کچھ پل بتانے کے لیے یہاں پر اپنے معصوم بچوں کو اپنے ساتھ کھانا اور مختلف چیزیں لے کر پہنچ رہے ہیں تاکہ وہ ان کی قبر پر بیٹھیں اور کچھ پل ان کے ساتھ بتا سکیں، چونکہ زندگی میں وہ یہ پل ان کے ساتھ گزارنے میں ناکام رہ سکے ہیں۔ بشکریہ ہماری حکومتوں کے اور سیکیورٹی اداروں کے کہ انہوں نے آج تک اس بارے میں کچھ نہیں کیا، صرف خاموش تماشائی بن کر مسلسل ایک ہی بات کی رٹ لگائے رکھتے ہیں کہ خدا سے دعا کریں حالات بہتر ہو جائیں گے یا اللہ بہتر کرے گا۔ یا اللہ نے تو ہمارے لیے بہتر کچھ سوچ ہی رکھا ہوگا، اس کے گھر دیر ضرور ہے، اندھیر نہیں ہے، لیکن یہاں پر بات یہ آ جاتی ہے کہ ہم انسان ہونے کی حیثیت سے کیا کر رہے ہیں، پیار محبت یا بھائی چارہ ہمارے اندر سے کیوں ختم ہو گیا ہے۔ اس وقت میرے ارد گرد جتنے بھی لوگ موجود ہیں، جتنی بھی خواتین موجود ہیں، وہ صرف اپنے اہل خانہ کے ساتھ یہاں پر موجود ہیں کہ چند پل اپنے مرے ہوئوں کے ساتھ گزار سکیں۔ اس سے زیادہ شاید کچھ کہنے کی میری سخت نہیں ہے، میرے لیے بڑا ایموشنل پوائنٹ ہے کیونکہ یہ میرا ملک ہے، مجھے اس سے پیار ہے، میں اس کو چھوڑ کر کہیں نہیں جانا چاہتی، اور نہ میں چاہتی ہوں کہ میرے کوئی بھی بہن بھائی ہوں، چاہے وہ مسلمان ہوں، چاہے وہ ہندو ہوں، کرسچن ہوں، شیعہ ہوں، سنی ہوں، ہزارہ ہوں، کوئی بھی ہو، اگر وہ پاکستان میں پیدا ہوا ہے تو میرا بھائی یا میری بہن ہے۔ ان کے لیے، ان کے حق میں میں صرف دعا ہی کر سکتی ہوں، اور جو میری ڈیوٹی ہے کہ ان تک پہنچ کر ان کی آواز آپ تک سنواؤں، اس کی میں نے کوشش کی۔ آپ کو میرا شو کیسے لگا؟ کسی بھی قسم کے فیڈ بیک کے لیے آپ مجھے ای میل کر سکتے ہیں akshcnbcpakistan.com پہ۔